दिदी बहिनी सम्झिएर रुदै रुदै गयो तिहार, दिदी बहिनी सम्झिएर रुदै रुदै गयो तिहार, अविरल आँसु धारा धुँदै धुँदै गयो तिहार, विगतका मिठा क्षणले घचघच्याए सधैँ, विगतका मिठा क्षणले घचघच्याए सधैँ, विरहले भित्री मन छुदै छुदै गयो तिहार, अविरल आँसु धारा धुँदै धुँदै गयो तिहार, आँखाभरि देउसी भैलो मारुनी र नाच, आँखाभरि देउसी भैलो मारुनी र नाच, बिछोडले ज्यादै दुखी हुँदै हुँदै गयो तिहार, अविरल आँसु धारा धुँदै धुँदै गयो तिहार, हृदयमा छचल्केका उकुस मुकुस पीडा, हृदयमा छचल्केका उकुस मुकुस पीडा, गुम्सिएका पोकाहरू फुँदै फुँदै गयो तिहार, अविरल आँसु धारा धुँदै धुँदै गयो तिहार, यो पटकलाई यस्तै भयो फेरि आउँला भन्दै, यो पटकलाई यस्तै भयो फेरि आउँला भन्दै, वर्ष दिनको बाटो समय उँदै उँदै गयो तिहार, अविरल आँसु धारा धुँदै धुँदै गयो तिहार, दिदी बहिनी सम्झिएर रुँदै रुँदै कोमल भट्ट पुरानो नैकाप काठमाडौँ हाल रोचेस्टर न्यूयोर्क अमेरिकाका सर्जकको गजल भावना यो रात्रिकालीन साहित्यिक प्रस्तुति सृजनाका सुशीलहरू मार्फत म सम्पूर्ण श्रोतामा रात्रिकालीन साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु। शान्ति र सद्भावका लागि सामुदायिक रेडियोता 92.4 मेगाहर्जको आकाशीय तरंग मार्फत प्रसारण भइरहेको कार्यक्रममा तपाईँकै रात्रिकालीन साहित्यिक सहयात्री सुरेश पिटारी उपस्थित भइसकेको छु आज पनि, अनि प्रविधि संयोजनमा र कार्यक्रम उत्पादनमा मलाई सहयोग गर्नुभएको छ प्राविधिक मित्र प्रवीण कार्कीले। सम्पूर्ण साहित्य कोशीलेहरूले भरिपूर्ण कार्यक्रम सृजनाका सुशीलहरूलाई आजको दिन अलिक छुट्टै किसिमले प्रसारण गर्ने जमर्को गरेको छु। प्रत्येक साताको शनिबारका दिन बीबीसी नेपाली सेवाको समाचार पछि करिब 10 बजेसम्म आउने कार्यक्रममा आजको दिन मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाको 103 औं जन्म जयन्तीको अवसरमा सर्लाहीको कर्मैयामा बागमती युवा क्लबले आयोजना गरेको कार्यक्रमको केही झलक प्रसारण गर्ने जमर्को गरेका छौ। हरिहर क्षेत्र स्थित बुद्ध शान्ति तपोवनमा भएको काव्य गोष्ठीको केही झलक उहाँहरूकै आवाजमा राख्ने प्रयास गर्दैछु। क्लबका अध्यक्ष रेवती पन्तको अध्यक्षता तथा आख्यानकार निर्मय व्यासको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी ऋषिराज ढकाल, प्रहरी प्रमुख रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख मोहन केसी लगायत अन्य 100 जना भन्दा बढी सर्जक तथा साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो। हामीले पनि त्यो कार्यक्रममा जाने सौभाग्य पायौं र त्यो कार्यक्रममा भएका केही गतिविधिहरूलाई, केही झलकहरूलाई, केही त्यहाँ वाचन भएका रचनाहरूलाई रेकर्डरको सहायताले टिपेर यहाँसम्म ल्याउने जमर्को गरेका छौ र आजको कार्यक्रममा त्यही प्रसारण गर्ने तयारी गरेका छौ। शुरूआतमा मैले एउटा गजल भावना राखे, दिदी बहिनीलाई सम्झेर रुँदै रुँदै गयो तिहार, कसैको यसै गरी रुँदै रुँदै तिहार गइसकेको छ भने कसैले रमाइलोसँग तिहार मनाइसक्नु पनि भएको छ, अनि देवकोटा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीमा विभिन्न साहित्यिक कार्यक्रमहरू पनि भइसकेका छन्, अनि अर्को तराईका हिन्दू नेपालीहरूको महान पर्व छठ पनि आइसकेको छ, त्यसको लागि तयारीमा तपाईँहरू जुटिरहनु भएको छ अनि कार्यक्रमलाई पनि साथ दिइरहनु भएको छ भन्ने मैले अपेक्षा लिएको छु र कार्यक्रम मार्फत छठको उपलक्ष्यमा सम्पूर्ण महानुभावहरूलाई शान्ति समृद्धि र उत्तर प्रगतिको कामना गर्न चाहन्छु। छठी माईको कृपाले यहाँको दिन सदैव सुखमय बितोस् यही कामना गर्न चाहन्छु मेरो तर्फबाट, अनि सामुदायिक रेडियो 92.4 मेगाहर्ज परिवारको तर्फबाट रमाइलोसँग छठ मनाउनुहोला। अहिलेलाई भने यो आजको कार्यक्रमको लागि तयार पारिएको कोशील तर्फ नै लागौं।
मेरो कविताको बोल छ, नारी खाली मजेरीमा रमाउँछे भन्ने हो, न सम्झ नारीले खाली आँसु मात्र बहाउँछे, न सोच नारीले खाली झुला काडेर बस्दछे, न सोच नारीका पाइला पदेरासम्म मात्र छ, न सोच नारी त खाली मजेरीमा अटाउँछे, न सम्झ आँसुका थोपा चिन्ह हो कमजोरी भनी, नारी ता देवी दुर्गा हो शक्ति रूपा सरस्वती, पखाल्दै खस्तछन् आँसु मनको मैलो ढिका बनी, रक्त बीज सरी शक्ति हुन्छ उत्पन्न थोपा बनी, न सोच नारीको दिल अति सानो र कोमल, न सोच नारीको प्रेममा खाली चेपारो हस्त छ, न सोच नारीले खाली श्रृङ्गारी न रुचाउँछे, न सोच नारी अर्काको घरमा बाँच्न रमाउँछे, नसोच नारीको दिल धरती सानो कहाँ छ र ममताको खानी हो नारी हिमाल पनि झुक्न सक्दछ सौभाग्य अस्मिता उसको पहिचान गराउने स्वाभिमान अगालेर आफ्नो पौरखमा रमाउने नसोच नारीका हातको चुरी ती हत्कडी भनी नसोच पाउजूको झुन्झुन इसारा त्यो नचाउने नसोच फाँसीको डोरी गलाको त्यो पोते सुन नसोच फाँसीको डोरी गलाको त्यो पोते सुन नसोच नारी बन्धनमा जक्री एकी छ भनिकन नसोच नारी बन्धनमा जक्री एकी छ भनिकन सम्मोहन अस्त्र हो त्यो त सम्मोहन अस्त्र हो त्यो त सबैलाई भुलाउने मर्यादा चिन्ह हो खाली सुमार्ग पहिल्याउने नाग्दैनन् लक्ष्मण रेखा स्वधर्म पालना गरी ब्रह्मास्त्रमा पवन पुत्र अल्झिएथे जसो गरी ब्रह्मास्त्रमा पवन पुत्र अल्झिएथे जसो गरी धन्यवाद।
राजेश्वरी काफले हुनुहुन्थ्यो लालबन्दीबाट आफ्नो सृजना भाषण गरेर गइसक्नु भएको छ। यहाँबाट महिला आवाजलाई प्रथम पटक हामीले यहाँ प्रस्फुटित गर्ने अवसर पायौं, त्यसको निमित्त राजेश्वरी काफले ज्यू प्रति आभार प्रकट गर्दछु। म अबको चरणमा गजलकार कृष्ण दाहाल।
म यति बेला गजल वाचन गर्न सक्दिन, सेवा प्रार्थना गर्छु। मेरो कविताको शीर्षक छ विश्वास। उप्किँदै गएका मन्दिरको भित्ताका रंगका पत्र उप्किँदै गएका मन्दिरका भित्ताका रंगका पत्र र झुत्रिँदै गएका आफ्ना पुराना गेरु बस्ती जीर्ण बन्दै गएको मन्दिरका खाँवाहरू र कुजिँदै गएका आफ्ना हात पाउहरू पातलिँदै गएका भक्तजनहरू र घट्दै गएको भगवान प्रतिको उनीहरूको विश्वास। उप्किँदै गएका मन्दिरको भित्ताका रंगका पत्रहरू र झुत्रिँदै गएका आफ्ना पुराना गेरु वस्त्र जीर्ण बन्दै गएको मन्दिरका खाँवाहरू र कुजिँदै गएका आफ्ना हात पाउहरू पातलिँदै गएका भक्तजनहरू र घट्दै गएको भगवान प्रतिको उनीहरूको विश्वास यी सबै रहस्य बुझेको थालभरि दानका लागि अन्न फलफूल र भेटी बोकी पुण्यका लागि आउने भक्तहरूको प्रतीक्षामा बसेको बिरानो मन्दिरको पुजारी थालभरि दानका लागि अन्न फलफूल र भेटी बोकी पुण्यका लागि आउने भक्तहरूको प्रतीक्षामा बसेको बिरानो मन्दिरको पुजारी ऊ एकपटक सोध्छ र पटक पटक सोध्छ ऊ एकपटक सोध्छ र पटक पटक सोध्छ ऊ एकपटक तुलना गर्छ र पटक पटक तुलना गर्छ पुराना वस्त्र र रङका पत्र पुराना वस्त्र र रङका पत्र जीर्ण खाँदा र कुजिएका हात पाउहरू पातलिएका भक्तजन र घट्दै गएको उनीहरूको विश्वास बिरानो बन्दै गएको मन्दिर र मेटिँदै गएको मन्दिरको गोरेटो भाग ऊ सोचिरहन्छ निरन्तर र ऊ तुलना गरिरहन्छ निरन्तर कुनै एक समय धर्म भन्दा बढी नामका लागि गाउँकै मुखियाले मन्दिरमा झुन्ड्याइएको ध्वजा र पाक्दै गएका उसका केश राश डुम्रीको फूल जस्ता भक्तले चढाएको फूल र च्यापिँदै गएका त्यसका पत्र र समृद्ध देशको प्रतिष्ठित मन्दिरको सन्त भन्ने टुक्रिँदै गएका उसका सपना अन्तत ऊ ज्ञानी हो ऊ सहनशील हो ऊ स्रष्टा हो ऊ द्रष्टा हो त्यसैले उसले बुझ्यो अन्तत ऊ ज्ञानी हो सहनशील हो ऊ स्रष्टा हो ऊ द्रष्टा हो त्यसैले उसले बुझ्यो विश्वास त घाम र पानीबाट जोगाएपछि धेरै खप्ने बलियो छाता जस्तो पो हुँदो रहेछ
अन्तमा विश्वास त घाम र पानीबाट बस्ने छाता जस्तो पो हुँदो रहेछ। जे होस्, विश्वासको मलम जीवनको साराभूत तत्व। 104 देवकोटा जयन्तीको यस पावन अवसरमा हामीले कर्मैया बागमती युवा क्लबको तर्फबाट यो कार्यक्रमको आयोजना गरिरहेका छौँ। यति बेला म अब नागरिक समाजका केन्द्रीय महासचिव श्री शिवचन्द्र प्रसाद चौधरीज्यूलाई आफ्नो रचना वाचन गरिदिनुको लागि म अनुरोध गर्दछु। आजको विशेष दिन पदीय दायित्व भन्दा पनि हामी साहित्य स्रष्टा चाहिँ बढी हौ भन्ने भावनाले उत्प्रोत भइदिनु हुनुको लागि पनि म अनुरोध गर्दछु।
म त त्यत्रो सानो कवि ठुलो कवि होइन र पनि साहित्यकार पनि त्यति ठुलो होइन, तर कवि हृदय मेरो हृदय पनि कविको हृदय अवश्यै छ र त्यस कारणले गर्दा म तपाईँलाई केही उर्दूका अल्फाजहरू र केही हिन्दीका शब्दावलीहरूको मार्फत यहाँहरूको मनोरञ्जन गराउनेछु र समसामयिक विषयमा र विभिन्न सन्दर्भमा मनमा लागेका कुराहरू म यहाँ समक्ष राख्न चाहन्छु। तर जीवनका धेरै दुई पक्ष हुन्छन्, अब सुख र दुःख। बिना दुःख प्राप्त गरेर सुखको प्राप्ति हुँदैन। जबसम्म कष्ट तपाईँ सहनुहुन्न भने तपाईँ सुखको आनन्दको प्राप्ति गर्न सक्नुहुन्न भने झैं यो बागमतीको शीतल यो किनारमा प्रकृतिको यो अति रमाइलो मनोरम दृश्यमा यहाँहरू समक्ष केही कष्ट पनि भइरहेको छ। जीवनका त्यो दुई भावलाई म यस किसिमले भन्न चाहन्छु। म केही शब्दावलु यहाँहरू सबै विद्वत वर्ग हुनुहुन्छ, तर केही शब्दावलुहरू जो यहाँहरूलाई सजिलो होस्, जस्तो कि उखुको बोटको पनि कुरा आयो, यो वाचनको क्रममा उखुको बोटलाई हिन्दीमा इक्षु दण्ड भन्छौ, त पिसा जाता जब इक्षु दण्ड बहती रस की धारा अखण्ड, पिसा जाता जब इक्षु दण्ड बहती रस की धारा अखण्ड, जब मेहंदी सहती है प्रहार बनती ललनाओं का श्रृंगार, जब फूल पिरोए जाते हैं हम उनको गले लगाते हैं, अर्थात बिना कष्ट के सुख की प्राप्ति नहीं होती है। उसी तरह से खमठोक ठेलता है जब नर पत्थर के जाते पांव खर, मानव जब जोर लगाता है पत्थर पानी बन जाता है। अब यो सुख दुख को कुरा भयो। अब यहाँ मैले भने मानिस चाहिँ अहिलेसम्म मानिस भएको छैन, हुन त हामी मानिसको रूपमा तन प्राप्त गरेका छौँ, त हाम्रो केही क्रियाकलापले गर्दा हामी मानिस छैनौ भन्ने जस्तो लाग्छ, किनकि हामीलाई अब ज्ञान छैन। अचानक मेरो मनमा केही शब्दावलीहरू प्रकट भए, त्यहाँ एउटा कविको हृदयमा दुई चार पंक्ति त्यसको बारेमा आयो, र एउटा विचित्रको नाउँ गाउँको रहेछ चिलरा चिलरी, उता पारिपट्टि ठ्याक्कै चिलरा चिलरी, त त्यसमा के आयो कवि हृदयमा कि अजब गजब की बात सुनी है सुन्ने और सुनाने में, और चिलरा चिलरी नाम पर आए इस सोन वर्षा थाने में। जहाँ होत जहाँ सुन की वर्षा होनी चाहिए, तो जहाँ होत गुहों की वर्षा वही गांव है सोन वर्षा, कहीं नीले कहीं पीले कहीं चोत के चोत पड़े हैं रंग रंगीले, भन्नु तात्पर्य। त्यस कारणले हामीले जानेका छैनौ कि मानिस भएर पनि दिशा गर्ने ज्ञान जानेका छैनौ। अब एउटा प्रसङ्ग आएको छ, यहाँ नारीको पनि कुरा चलेको छ, नारीका सम्बन्धमा दुई चार पंक्ति विभिन्न किसिमका अवधारणाहरू रहेको छ, त्यसमा जस्तो कि एकजनाले भन्छ कि नारी तुम श्रद्धा हो विश्वास रजत पत्तल में पीयूष स्रोत सी बहा करो जीवन के सुंदर समतल में। फिर एक जना भंशन नारी नेह न कीजिए जो तुझे राम प्यारा, माया मोहन व्यापिए तजिए सकल संसारा। एउटा हास्य कवि ले के भंशन, अरे बाबा नारी को सब कहत है, पहले कोमलता को पूरा आयो एक जना को मुख बाट, नारी को सब कहत है कोमलता की खान, पर तुम तो निकली प्रिय पत्थर की चट्टान। एक जना अरु को दृष्टिकोण छ कि नारी को झाई परत अंधा होत भुजंग बने को सर्प, उसका अगर परछाई पर जाए तो अंधा हो जाए। तो विभिन्न दृष्टिकोण छ, नारी की झाई परत अंधा होत भुजंग, शिवा मन की कौन गति तन की कौन गति नित नारी के संग। फेरी अब एउटा नारी ले एउटा दुर्गा को अवतार हो, विभिन्न किसी बोलाई छोटो मने भन्नु हुँदैन, उलाई अपहेलनाको दृष्टिले हेर्नुहुन्न भने झै भर्खर एउटा नारी हाम्रो वक्ता यहाँबाट भनेर जानु भयो। त्यस्तै नारीको महानता कस्तो छ कि एउटा कविले के भनेको छ भनेर कि युग युग से एउटा सिफोनको साडीको कुरा पनि कुनै मने कविवर मित्रले चर्चा गर्नुभयो आफ्नो वक्तव्यमा, त म सिफोनको साडीको त होइन, म तसरको सिल्कको साडीको कुरा गर्छु। युग युग से नर हुए पराजित मनुष्य, नर भनेको मनुष्य, नारी भनेको नारी, जुग जुग से नर हुए पराजित, जुग जुग से नर हुए पराजित महामोहनी नारी से, जुग जुग से नर हुए पराजित महामोहनी नारी से, और कौन नहीं टस से मस होगा तसर सिल्क की साड़ी से। अब यहाँ सब अवगत होला, चंद भनेको उर्दू को शब्द हो, चंद भनेको कुछ सम ड्रॉप्स, चंद बुलबुलों ने साजिश षड्यंत्र भयो। त्यस्तैमा भन्छु कुर्की जप्ती हुन्छ नि कसैको सर्वस्व, जुन प्रहरीको भाषामा कुर्क गर्दैछु हामी सम्पत्तिको, कुनै ठूलो अपराध गर्छ भने त्यसको कुर्की उसको सारा सामानहरू लगिदिन्छ घरबाट, त्यसलाई कुर्की जप्ती भन्छौ। त्यसैको सन्दर्भमा कि आने को आ गई दिवाली, आउन त प्रजातन्त्र आयो तर मुल्कको व्यतिथि, तर यस शब्दमा कसरी म व्याख्या गर्न चाहन्छु कि आने को आ गई दिवाली मगर उजाला बंदी है, आने को आ गई दिवाली मगर उजाला बंदी है, अब पीने को स्वतंत्र सभी हैं पर मधुशाला बंदी है। चंद बुलबुलों ने साजिश करके सागर की संपदा चुरा ली, नेपाल रूपी सागर, नेपाल रूपी देश, चंद बुलबुलों ने साजिश करके सागर की संपदा चुराली कांटों ने माली से मिलकर फूलों की कुर्की करवा दी। खराब तत्वहरू मिलेर राम्रा तत्वहरूलाई सखाप पार दिएका छन्। त आने को आ गई दिवाली, मगर उजाला बंदी है। पीने को स्वतंत्र सभी है, पर मधुशाला बंदी है। चंद बुलबुलों ने साजिश करके सागर की संपदा चुराली, कांटों ने माली से मिलकर फूलों की कुर्की करवा दी। और खुशियों की हड़ताल मची है, सुख की तालाबंदी है। आने को आ गई दिवाली, मगर उजाला बंदी है। धन्यवाद।
श्रोता मित्र, हामी भूगोलको जुनसुकै कुनामा हिमाल पहाड अनि तराईमा जहाँ रहनु परे पनि हामीलाई नेपाली कला साहित्य र संस्कृतिको जीवन्त माया छ। त्यही जीवन्त माया सङ्गाल हुने आम साहित्य अनुराग मित्रहरूमा आज आफ्नै भेट गर्नका निमित्त नेपाली कला साहित्य र संस्कृतिलाई मूर्त रूप दिन रेडियो एकता 92.4 मेगाहर्जको आकाशीय तरङ मार्फत कार्यक्रम सृजनाका सुसुलेहरू लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित भएका छौं। र आजको कार्यक्रममा हामी 103 महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा सर्लाहीको करमैयामा भएको साहित्यिक कार्यक्रम अर्थात काव्य गोष्ठीको सामग्री प्रस्तुत गरिरहेका छौं। तपाईँ सुन्दै हुनुहुन्छ, फेरि पनि काव्य गोष्ठीकै झलकतर्फ लागौं।
नागरिक समाजका केन्द्रीय महासचिव समादरणीय श्री शिवचन्द्र पौडेल, आनेको आगे दिवाली भन्दै दिवालीको शुभकामना सहितका आफ्ना सृजना वाचन गरेर यहाँबाट गइसक्नु भएको छ। साहित्यकार मित्रहरू, जो साहित्य लेख्नुहुन्छ, जसले साहित्यका विभिन्न विधाबाट आफूलाई परिचित गराउँदै आइरहनु भएको छ, डाक्टर निर्मोही व्यासज्यूको समय करिब करिब अब टुङ्गिने लागेको छ। उहाँले हामीबाट विदा माग्नुपर्छ, निकै टाढा जानुपर्छ, वीरगंजदेखि आउनु भएको छ, गाडीको समस्या हुन्छ भनेर हामीलाई पटक पटक जानकारी गराइरहनु भएको छ। म सार्वजनिक रूपमा माफी माग्दछु सम्पूर्ण आजका यस उपस्थित सम्पूर्ण व्यक्तित्वहरूबाट। आजका यस कार्यक्रमका प्रमुख अतिथि समादरणीय श्री डाक्टर निर्मोही व्यासलाई म आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म अनुरोध गर्दछु। यहाँहरूले बुझ्नु नै हुनेछ, समयको घेराबन्दीभित्र परिसकेपछि कस्ता कस्ता बाध्यता र व्यवस्थाहरूले पनि मान्छेलाई उछाल गर्न सक्दैन। आजका यस कार्यक्रमका प्रमुख अतिथि समादरणीय वरिष्ठ नियात्रकार संस्मरणकार डाक्टर निर्मोही व्यासज्यूलाई आफ्नो रचना वाचन सहित आफ्ना कुराहरू राखिदिनु हुनको लागि म अनुरोध गर्दछु। उहाँ हुनुहुन्छ आजका यस कार्यक्रमका प्रमुख अतिथि समादरणीय वरिष्ठ नियात्रकार संस्मरणकार डाक्टर निर्मोही व्यास।
आदरणीय मित्रहरू, आदरणीय सभापति महोदय, यहाँ मञ्चमा आसीन विशिष्ट व्यक्तित्वहरू तथा यस सभामा उपस्थित भएर यसको गरिमालाई बढाइरहनु भएका सम्पूर्ण साहित्य अनुरागी मित्रहरू, प्रशासनिक मित्रहरू, कवि मित्रहरू, यहाँहरू सबैप्रति म हार्दिक अभिवादन अर्पण गर्दछु। मलाई आज अत्यन्तै हर्ष लागेको छ। म आफूलाई साँच्चै भन्ने हो भने म आज एकदमै सौभाग्यशाली ठानिरहेको छु, किनभने सर्लाही जिल्लामा नै कुनै ठाउँमा भएको साहित्यिक कार्यक्रममा आजको यो सहभागिता मेरो पहिलो सहभागिता हो। यो अवसर मलाई बागमती युवा क्लबका पदाधिकारी मित्रहरूले जुन यो अवसर प्रदान गर्नुभयो, यो सौभाग्य मैले पाएँ, त्यसको निम्ति म बागमती युवा क्लब र त्यसका सम्पूर्ण परिवारप्रति, कर्मैयावासीप्रति र सम्पूर्ण सर्लाहीवासीप्रति नै म हार्दिक आभार व्यक्त गर्दछु। त्यसो त रमाइलो कुरा के भने, म कलैयामा जन्मे, हुर्के, बढे, पढे, बुढो रहे। जहिलेसम्म म कलैयामा थिएँ, मैले 55 कलैयामा बिताएँ। यो बाटो, यो राजमार्गबाट म 1000 चोटि हिँडेँ होला, कहाँ कहाँ पुगे, आएँ गएँ। त्यो कारीपट्टि बसेर मैले सृजना गरेको छु। मेरो किताबमा पनि बागमती कर्मैया भनेर रचनाको सन्दर्भ पनि यहाँ आउँदैछ, छापिँदैछ पुस्तक, मैले पत्रिकामा पनि आइसकेको छ। अनि यो नुनथर मठमा म कतिचोटि आएँ होला, कुन कुन उमेरमा आएँ होला, त्यो गणेर सम्झेर साध्य पनि छैन। त्यहाँको बारेमा पनि मैले लामो यात्रामा संस्मरणमा लेखिसकेको छु, कि पढ्ने मित्रहरूलाई त्यो थाहा छ। यहाँहरू सबैलाई त्यो अवसर, त्यो पढ्ने अवसर मिलेको होला नहोला म भन्न सक्दिनँ। मेरो लागि संसारमा जहाँ जहाँ म घुमे, मलाई एकदमै मन परेका, मेरो मनमुटुमा बास गरेका ठाउँहरू मध्येको एउटा यो ठाउँ पनि हो। यो वारी र पारी म छुट्याउन चाहन्न। त्यो रौतहट जिल्ला र चाहिँ म यो सर्लाही जिल्ला भनेर, त्यो चाहिँ बागमती रौतहट र यो कर्मैया सर्लाही भनेर म छुट्याउन चाहन्न, किनकिन यो ठाउँले मलाई अत्यन्तै मोहनी लगाएको छ। बागमतीसँग त मेरो त्यो भनौँ न अब कहिलेदेखिको जन्मभन्दा पहिलेदेखिको आमाको गर्भमा हुँदाखेरि म आमासँग यहाँ बागमती आएको छु नुहाउन। अब जन्म त पछिको कुरा भइहाल्यो नि, भने त्यति मन परेको ठाउँ हो। र यहाँ बारम्बार म आइरहन्छु। आजको अर्को दिन के भने महाकवि देवकोटाको जयन्ती, लक्ष्मी पूजा हाम्रो अब सांस्कृतिक पर्व हो, महान पर्व हो। यो धनको पर्व मात्र होइन, धनको पर्व धन भन्ने कुरा त महाकविले भनेका छन्, हातका मैला सुनेका थैले के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले, धन हुँदैमा मान्छे सुखी हुँदैन। धन त आधारभूत आवश्यकता पूरा गर्ने माध्यम मात्र हो, साधन मात्र हो, आत्मिक सुख नै वास्तवमा सुख हो भने। त्यसैले महाकविले भनेका छन्, महाकविको वाणी त्यो ऋषिको वाणी हो, त्यो चान्चुनै वाणी होइन, यो अनुभूति धेरैका होलान्, अभिव्यक्त गर्न सक्ने क्षमता कसै कसैमा हुन्छ, त्यो हाम्रा महाकविमा थियो। त्यसैले त्यो हाम्रो लागि एउटा उखान बनिसकेको छ, हाम्रो त्यो एउटा ऋषिवाणी बनिसकेको छ। यसबाट पनि प्रष्ट हुन्छ कति कति यस्ता चाहिँ कति सत्ताधारीहरू आए गए, कति कति अरबपति खरबपति संसारमा आए गए, तिनको नाउँ निशान कतै खोजेर भेटिँदैन। त यस्ता महान कलाकारहरू, महान कविहरू, महान चिन्तकहरू, महान विचारकहरू, महान वैज्ञानिकहरू, महान समाजसेवीहरू, स्रष्टाहरू युग युगसम्म बाँचिराख्छन्। त त्यस्तै युग युगसम्म बाँचिराख्ने महान प्रतिभाको वाणी हो यो, हातका मैला सुनका थैला के गर्नु धनले, सागर सिस्नु खाएको पेस आनन्दी मनले। त यो अघि पनि धेरै मित्रहरूले देवकोटाबारे चर्चा गरिसक्नु भएको छ, म दोहोऱ्याउन चाहन्न। आज महाकवि देवकोटाको जन्मदिन भएको हुनाले यो दिन मलाई बढी प्यारो छ। र अर्को, यो प्रकाशको पर्व हो, हामी लाटो कोसरा होइनौ, लाटो कोसरालाई अन्धकार मनपर्छ, हामीलाई प्रकाश मनपर्छ, यो प्रकाशको पर्व। त्यसैले पनि यो लक्ष्मी पूजा एउटा सांस्कृतिक पर्वको रूपमा, प्रकाशको पर्वको रूपमा, साथसाथै नेपालका अद्वितीय साहित्य प्रतिभा, विराट प्रतिभा महाकवि देवकोटाको जन्मदिनका रूपमा समेत मलाई प्यारो छ, प्यारो लाग्दै आएको छ। र आज यो अवसरमा मलाई काठमाडौँबाट यहाँ आएर सहभागी हुने अवसर दिनुभयो, म फेरि पनि हार्दिक आभार व्यक्त गर्दछु। एउटा कुरा, कतैतिर कतै यस्तै देवकोटा जयन्ती या मोती जयन्तीको सन्दर्भमा बोल्ने क्रममा मैले भनेको थिएँ, यतै यो छेउछाउ नजिकबाट चन्दगापुर यतै कतैतिर औँसीमा उदाएका चन्द्रमा, मैले मोतीराम भट्ट र देवकोटालाई भन्ने गरेको छु, औँसीमा उदाएका चन्द्रमा, औँसीमा उदाएका धेरै धेरै होलान् नेपाली साहित्यका सन्दर्भमा। दुईजना महान व्यक्तित्व हो त, अरू पनि छन्, जीवित छन्, अरू धेरैजना छन् औँसीमा उदाएकाहरू, तर एक सोनामधन्य दुई व्यक्तित्वको चर्चा गर्दै मैले भनेको थिएँ औँसीमा उदाएका चन्द्रमा। कसरी तर्क राख्नु, औँसीमा पनि चन्द्रमा उदाउँछ, चन्द्रमा त पूर्णिमामा उदाउँछ, के भने त मैले भने।